कमीशन मेंबर हम शामिल है, जो कि 5-6 महीने पहले जो कि गवर्नर सेक्रेटेरियट से जो फाटा असलाहत पैकेज के नाम से जो है पैकेज जारी किया गया था, जिसमें कोशिश ये की गई थी कि मौजूदा फाटा के मौजूदा स्टेटस को मौजूदा सिस्टम को मजीद रखा जाए, उसको किस तरह से मेंटेन रखा जाए, जिसमें स्पेशली मैं लियाकत बलोच साहब का नाम शामिल करना चाहूंगा, जिसमें के पी गवर्नर जो है मेहताब अब्बासी साहब वो तो इसी कोशिश में थे जिन्होंने जो रिफॉर्म तैयार किए थे कि आइंदा 25 साल के लिए फाटा रिफॉर्म फाटा के लिए जो रिफॉर्म पैकेज दिया गया था, तो उसमें तो मौजूदा पैकेज मौजूदा स्टेटस को मौजूदा सिस्टम को मजीद रखने के लिए कोशिश की गई थी। तीसरा जो है सरताज अजीज साहब जो है तो वो तो पंजाब एस्टेब्लिशमेंट का हिस्सा है, तो अभी बात जो है वो तो उस पर हो रही है जो कि पार्लियामेंट में जो बिल पेश किया गया है 70 साल के बाद पहली मरतबा तारीख में पहली मरतबा जो पार्लियामेंट में बिल पेश की गई है, और उस बिल का मकसद यही है कि फाटा के आवाम चीख रहे हैं पुकार रहे हैं कि हमको पाकिस्तानी के नाम से याद किया जाए, हम पाकिस्तानी है, हमको पाकिस्तान का हिस्सा तस्लीम किया जाए, हमको पाकिस्तानी तस्लीम किया जाए, और हमको खेती का जो प्रोविंशियल असेंबली का और खेती का हिस्सा करार दिया जाए, और आर्टिकल 247 को खत्म करके सुप्रीम कोर्ट हाई कोर्ट और बुनियादी हकूक दिलवाए जाए। लेकिन जो ये कमेटी तश्कील दी गई है तो इसकी रीजन आने से पहले हमें रीजन का पता चल गया है कि अब पंजाब और पंजाब का एस्टेब्लिशमेंट क्या रीजन देने वाला है सहाइयों के साथ। मैं तो दानियाल अजीज साहब को यही कहना चाहूंगा कि खुदा के लिए इस पाकिस्तान की सालमियत और पाकिस्तान की सॉवरेनिटी के लिए कवायद जो है वो चीख रहे हैं पुकार रहे हैं कि हमको पाकिस्तानी तस्लीम करो, हमको पाकिस्तानी बनाओ, हमको पाकिस्तान की आइन का हिस्सा बनाओ। लेकिन मैं फिर से ये कह रहा हूँ कि अगर बांग्लादेश जैसा सानहा हो गया तो जिम्मेदार यही लोग होंगे, यही इस पंजाब की एस्टेब्लिशमेंट जिम्मेदार होगी, क्योंकि बार बार हम कह रहे हैं बार बार खबर कह रहे हैं कि हमें बुनियादी हकूक दिलवाया जाए, लेकिन अभी जो ये कमेटी तश्कील दी गई है तो कबाइल और पख्तून और हम इस कमेटी से बिल्कुल मुतमईन नहीं है। ये तो वही कमेटी है जो कि इस मौजूदा स्टेटस को मजीद रखना चाहते हैं कि सीआर बहुत अच्छा कानून है, मौजूदा स्टेटस को मजीद कायम रखना चाहिए, कबाइल जो है वो इस निजाम को खत्म करना नहीं चाहते। तो बरए मेहरबानी पहले तो इस कमेटी में कबाइल का होना शामिल बहुत जरूरी था, चूहों का शामिल बहुत होना जरूरी था। सरफराज अजीज साहब जिसका कोई मतलब के
जी, यानी मुख्तसरन ये कि आप मुतमईन नहीं हैं इस कमेटी के जो मेंबर्स हैं
जी, उसको कोई पता है तो हमारे 19 पार्लियामेंटेरियन ऑलरेडी बैठे हैं वहाँ पर, उसमें कोई मेंबर शामिल होना नहीं चाहिए था इस कमेटी में।
ओके ठीक ठीक राइट ओके जी। दानियाल अजीज साहब पहला एतराज तो एजाज मोमन साहब की जानिब से जो फाटा के आवाम की नुमाइंदगी करते हैं और फाटा में इस्लाहात के लिए काफ़ी अरसे से ये सरगर्म कारकुन रहे हैं, ये बताइएगा इनके एतराज़ात आपने सुने, और ये हमें भी मालूम है कि बाज़ जो शख्सियात हैं वो खुलेआम अपनी तकरीर और उसमें जिसमें लियाकत बलोच साहब हैं मेहताब अब्बासी साहब हैं डायरेक्टली और इनडायरेक्टली ये बारहा ये कह चुके हैं कि फाटा का जो स्टेटस को है वो कायम रहना चाहिए, तो ऐसे लोगों पर ये कमेटी बनाना इसको तश्कील देना इससे एजाज मोमन जैसे लोग जो हैं वो मुतमईन नज़र नहीं आते, आप क्या कहना चाहेंगे? और इसमें ये बताइएगा कि फाटा से या खैबर पख्तूनख्वा से, क्योंकि ये मामला जो है ये पश्तूनों का है फाटा के आवाम का है, आप नहीं समझते एजाज मोमन साहब के बकोल के वहाँ से कोई पश्तून लीडर इसमें होना चाहिए था?
उनका नाम लियाकत बलोच नहीं है, उनका नाम कादर बलोच है
जी,
सिर्फ आपके रिकॉर्ड की दुरुस्ती की
लियाकत बलोच
जमात इस्लामी के लीडर है लाहौर से। तो इसमें जी मैं याद करना चाहता हूँ कि मेरे ख्याल में जो खदशात हैं मेरे भाई के वो थोड़े से कबल अज वक्त हैं। जाहिरी बात है जब इनको ये कहा गया कि कंसल्टेशन करें तो ये तो नहीं है कि एक सियासी दौर में वो कोई बंद कमरे में अपनी इस्लाहात तैयार करके मुकम्मल कर देंगे, लेकिन ये जरूर है कि सबके साथ फर्दन फर्दन बाकायदा मुलाकात करके और अगर लिखी हुई कोई चीजें भी जो सिफारिशात हैं वो जमा करना चाहते हैं, तो उनमें हर एक को निशानदेही करके उसके ऊपर जो उसके प्रोज एंड कॉन्स है और फिर उसके ऊपर बकायदा कोई फैसला या उसका मजीद कोई अगर मुतबादल या उसको थोड़ा सा तब्दील करके अगर वो कोई तजवीज बनाते हैं तो जाहिर बात है वो सारा प्रोसेस एक है, उसको चलने दें। रोम वाज़न्ट बिल्ट इन अ डे में थोड़ा वक्त तो जाहिर बात है लगेगा, लेकिन मैं सिर्फ आपको ये बताना चाहता हूँ कि चूंकि मैं खुद इसके साथ मुतालिक रहा हूँ एज चेयरमैन NRB, जो फाटा का पहला लोकल गवर्नमेंट एक्ट था जो आज भी राइज है, वो हमने बनाया था जिसमें हमने मैक्सिमम अटोनमी दी थी, और फाटा के अंदर जो इस वक्त इंतजामिया है चाहे वो सेहत की हो, तालीम की हो, एग्रीकल्चर की हो, एक्सटेंशन की हो, या वर्क्स डिपार्टमेंट हो जिसमें सड़कें गलियां नालियां वगैरह बनानी है, ये सारी की सारी ये सूबाई हुकूमत KP से बोरो करते हैं, डेप्यूटेशन जाते हैं फाटा सेक्रेटेरिएट, वहां से इनकी पोस्टिंग होती है। और इसी तरह से जो इनका सिक्योरिटी का निजाम है इसमें ये जिस तरह 7 अरबी गेंद है ऐसे है, उसमें FCB है, उसमें आपकी रेगुलर आर्मी भी है, उसमें आपकी पैरामिलिट्री फोर्सेस भी हैं, उसमें बहुत मतलब रंगो नस्ल की खसादार वगैरह इस तरह करके ये सब मिक्स है। तो उसमें ये अदालतें जो हैं वो एज सच है नहीं है, वही जो पॉलिटिकल तहसीलदार है और वही जो पॉलिटिकल एजेंट है उन्हीं की अदालतें भी हैं। अभी जो पीपल्स पार्टी दौर में इन्होंने रिफॉर्म करके ये बनाया था एक अपील्स का सिलसिला, वो भी सही कच्चा पक्का है, वो चल
नहीं सका है, कानून उस पे नहीं हो रहा है। बिल्कुल दानियाल अजीज साहब, हमारे पास भी ये
आखिरी बात मैं ये करना चाहूंगा, तो इसमें जो मेरे भाई कह रहे हैं कि वो जम हो जाए KP में, मेरे ख्याल में जो KP के अंदर इस वक्त भी मुख्तलिफ जुबानें और कौमें हैं वो तो अपनी शनाख्त जो है वो पहचान करवाना चाह रही है, जैसे सुबह हजारा है या और मसले मसाइल हैं सदर्न बेल्ट में, तो इसमें फाटा की हमेशा से हैसियत अलहदा रही है। अगर आप आइन पढ़ें तो जो पहला कॉन्स्टिट्यूशनल आर्टिकल है उसमें
उसी आइन पे तो एतराज है, और आइन में अगर हम देखें तो तब्दीलियां तो होती रही हैं, तो फाटा से मुतल्लिक जो आइन मौजूद है, जो शिकें हैं उसमें तब्दीलियां जो हैं उसमें रुकावटें क्या है।
मैं आपसे और बात कह रहा हूँ, मैं आपको कह रहा हूँ कि फाटा की आईनी हैसियत जो है वो इस वक्त पहले आईनी शक में बसियत है, खुद एक सूबे की अभी से ही मौजूद है।
ओके, ये बताइएगा कि जिस तरह इजाज मोमन साहब ने कहा कि 70 साल लगे हैं फाटा से मुतल्लिक एक बिल को पाकिस्तानी पार्लियामान में पेश करने में, ये बताइएगा दानियाल अजीज साहब के रुकावटें क्या हैं, फाटा का जो निज़ाम है वो पाकिस्तान जो है वो क्यों अलग बाकी पाकिस्तान के बाकी हिस्सों से अलग रखना चाहता है, इसकी वजह क्या है, और ये जो बात की जाती है कि मुक्तदर कुव्वतें जो हैं, सुनने में ये आता है कि वो नहीं चाहती कि FCR जो है वो ख़त्म किया जाए या वहाँ भी फाटा में भी वही कानून लाया जाए जो पाकिस्तान के बाकी हिस्सों में है, तो वो इस वक्त जो आप लोग कोशिश कर रहे हैं, आपकी जमात कर रही हैं, वो मुक्तदर कुव्वतें आपके साथ कहाँ तक है?
देखें जी, एक बात जो मैं वाजे कह दूँ आपके नाज़रीन के लिए कि पाकिस्तान मुस्लिम लीग नून का जो मैनिफेस्टो है उसमें वाजे तौर पर लिखा हुआ है फाटा की अवाम को वो मनो अन वही इख्तियारात और वही जिम्मेदारियां मिलेंगी जो बाकी पाकिस्तान में है। इसलिए जब पाकिस्तान मुस्लिम लीग नून की के मैनिफेस्टो में ये लिखा गया है तो इसमें किसी को कोई शक व शुबा नहीं होना चाहिए कि जो मकासद हैं किसी भी इस्लाहात के वो स्टेटस को के नहीं बल्कि वो उनको एक पाकिस्तानी आम शहरी के तमाम हकूक फराहम करने की कोशिश है। अब उसमें जैसे कि आपको पता है चूंकि वहाँ ऑपरेशन चल रहा है, उसमें फौज भी मुलव्वस है, उनकी भी राय है, क्योंकि वहाँ इस वक्त हालत जंग में है, इंटरनेशनल कम्युनिटी का भी वहाँ पर किरदार है, चाहे वो एक मनफी हालात में देखा जाए कि जंग की शक्ल में, या वो तरक्याती अमल में देखा जाए जो कि एक पॉजिटिव पहलू है उसका
जी।
तो इस सारी चीजों को मल्टी डोनर,
लेकिन ऑपरेशन तो अभी दानियाल अजीज साहब कहते कलामी माफ, ऑपरेशन तो अभी शुरू हुआ है, तालिबान का जो इशू है वो भी अभी सामने आया है। इससे पहले मेरा सवाल ये था कि जो उन्होंने उठाया है इजाज मोमन साहब ने कि 70 साल पाकिस्तान को क्यों लगे, आखिर रुकावटें क्या हैं, पाकिस्तानी स्टेट जो है वो फाटा का निजाम बाकी मुल्क से अलग तलग क्यों रखना चाहती है, इसके पीछे सोच क्या है?
70 साल नहीं लगे जी, असल में ये काबुल तक सारे का सारा ही पंजाब होता था और 1901 में ये जो अजला है जिसको डेरा जात और इलाका गैर चलाते थे उस वक्त अंग्रेज के दौर में, ये NWFP का प्रोविंस बनाया गया 1901 में। ये बड़ा ताज़ा शक्ल है। ये जो अकाइयाँ हम बार बार गिनवाते हैं ये इंसानों की बनाई हुई है, ये कोई ऊपर से वाइनी नाजिल हुई है। और इसको बनाने की वजह ही ये थी कि एक बफर जोन चाहिए था, क्योंकि अफगानिस्तान में उस वक्त भी हालत जंग पेश रफ्त रहती थी। तो 6 जंगें हुई थी, 6 अफगान वॉर जब ब्रिटिश कॉलोनियल के दौरान से, और उसमें ये एक बफर जोन बनाई गई थी ताकि जो हरकतें अफगानिस्तान के आगे जो कि रूस और पर्शियन एम्पायर और चाइनीज एम्पायर कर रही थी, उसको अगर पूरे इंडिया के ऊपर दाखिल अंदाज ना हो सके, तो उस वक्त ये पंजाब से हटाया गया 1901 में। नहीं तो ये पंजाब था, पेशावर खुद जो है पंजाब का हिस्सा था। तो इस सिलसिले में ये बनाया गया था, और उस वक्त इसके अंदर भी बहुत सारी मुख्तलिफ किस्म की चीजें हैं, पाटाज हैं, फ्रंटियर रीजन्स हैं जो करीबी डिप्टी कमिश्नर उसको गवर्न करते हैं, फिर जहां पर मालिक सिस्टम, मालिकी सिस्टम था, उसके आगे बहुत सारा इलाका है जिसमें मालिक भी नहीं है। और ये एक फिक्टिशियस चीज है जो लोगों के जहन में है कि मालिक है, मालिक तो थोड़े से हैं, वो कहाँ इंसाफ दे सकते हैं। उनसे भी जिरगा बुलाने के लिए, उनकी मेहमान नवाजी के लिए 1-2 लाख रुपए गरीब आदमी तो लगा नहीं सकता। तो इसमें बहुत सारे नकायस हैं, ये सारे हमने पढ़े थे, इनको रिसर्च किया था, और उसमें बकायदा एक जुडिशियल सिस्टम फाटा के लिए तश्कील दिया था, एक रेगुलर पुलिस, उसके यूनिट कॉस्ट, इनकी अपनी इंतजामिया तैयार करने के लिए जिसमें एजुकेशन, हेल्थ, इनके रोड, वाटर सैनिटेशन, म्यूनिसिपल सर्विसेज, लोकल गवर्नमेंट, और इफ्तिखार, जनरल इफ्तिखार जब गवर्नर थे उन्होंने एक नाम ने हाथ इलेक्शन भी करवाया था जिसमें बहुत सारे कबाइल ने खुद नामजद कर लिए थे अपने काउंसलर हजरात, और कुछ ने बकायदा इलेक्शन से भी करवाया था। और अनफॉर्चुनेटली उस वक्त की इंतजामिया इसकी बहुत सख्त मुखालफत कर रही थी, और एक एडवाइजर थे मुशरफ साहब के जो कामयाब हो गए थे उनको ये बात मनवाने में कि आप जमहूरी हुकूमत छोड़ें, जंग के दौरान आपको ये जो पॉलिटिकल एजेंट है ये बेहतर काम दे सकेंगे, और उन्होंने फिर उनको अबैंडन किया और उनकी बहुत सारी नाराजगी अपनाई, और मेरे ख्याल में एक बहुत बड़ी ज्यादती की, यहाँ तो उनको छेड़ना नहीं चाहिए था, और अगर छेड़ा था तो फिर वादा पूरा करना चाहिए था।
ओके दानियाल अजीज साहब, यहाँ पे इजाज़ मोहम्मद के पास वो कुछ कहना चाह रही हूँ, उनकी जानब मैं जाती हूँ, लेकिन मैं बताती चलूँ कि अनिका मैसू जो फाटा यूथ विंग की सरबराह हैं, उन्होंने भी हमें ज्वाइन किया है, उनको भी खुश आमदीद कहते हैं। फाटा के यूथ के क्या तहफ़ात हैं, क्योंकि PMLN के लोग दानियाल अजीज साहब आज कल बहुत मुश्किल से हाथ लग रहे हैं, तो मैं चाहूंगी उनको भी आप सुने और उनके जो तहफ़ात हैं उसके जवाब में अगर आप कुछ कहना चाहें। लेकिन इजाज़ मोहम्मद साहब, पहले आपकी जानिब। जी, आपने सुना दानियाल अजीज साहब को, उन्होंने जो कहा है वेट एंड सी की जो पॉलिसी है उस पे आप लोगों को अमल जो है अमल पैरा होना चाहिए। इस वक्त कमेटी बना दी गई है, अब उसने काम शुरू करना है, लेकिन रिजल्ट क्या निकलता है वो वक्त ही बताएगा। अभी से आप लोग जब चीख रहे हैं, तहफ़ुज़ात का इजहार कर रहे हैं, तो किस तरह बात आगे बढ़ेगी?
जिस तरह दानियाल अजीज साहब ने ऑपरेशन की बात की है कि फाटा में ऑपरेशन चल रहा है, तो ऑपरेशन तो कराची में भी हो रहा है। अगर दहशतगर्दी के खिलाफ ऑपरेशन की बात है तो सबसे ज्यादा पहले ऑपरेशन तो फिर पंजाब में होना चाहिए, क्योंकि अलकायदा के जितने भी बड़े लीडर्स और मेम्बरान हैं वो सारे पंजाब से पकड़े गए हैं। अब अगर उसका नाम मैं लेना शुरू करूँ तो इतना टाइम नहीं है, तो सबसे पहले तो ऑपरेशन पे पंजाब में शुरू होना चाहिए, क्योंकि तालिबान और दहशतगर्दी का सिलसिला वो पंजाब से शुरू हुआ है। और दूसरी बात ये है कि चंद महीने पहले पिशावर हाई कोर्ट में लार्जर बेंच का एक जजमेंट आया था जिसमें ये कहा गया था कि आर्टिकल 247 को खत्म करके फाटा को जुरिस्डिक्शन दी जाए। तो इसी हुकूमत ने, मौजूदा हुकूमत ने, दानियाल अजीज साहब की हुकूमत ने उस फैसले को सुप्रीम कोर्ट में चैलेंज कर दिया, और उस पर सुप्रीम कोर्ट का ये फैसला आया कि हाईकोर्ट को कोई भी हक नहीं है कि वो फाटा के हवाले से बुनियादी हकों की बात करें या जुरिस्डिक्शन की बात करें। तो ये कुछ सिलसिले और फैसले ऐसे हुए हैं कि पंजाब की एस्टेब्लिशमेंट और पंजाब की हुकूमत से हमारा शिकवा है। पंजाब असल ये नहीं चाहता कि पख्तून एक हो जाए, पख्तून कबाइल और पख्तून कहते जो है वो एक हो जाए, उसके उसके बहुत ज्यादा फायदे जो है वो सामने आना शुरू होंगे। तो मैं तो शॉर्ट लफ्ज में कहना चाहूंगा कि कबाइल चीख रहे हैं कि हम पाकिस्तानी हैं, हम एक हैं, हमको पाकिस्तानी बनाओ, हमको पाकिस्तान का हिस्सा बनाओ। अगर पंजाब नहीं चाहते तो फिर कायद-ए-आज़म का पाकिस्तान इनको मुबारक हो।
جی دانیال عزیز صاحب ایک منٹ, جی اعجاز مومن صاحب یہاں دانیال عزیز صاحب کو بھی سنتے ہیں کہ وہ جواب میں کیا کہنا چاہیں گے. ایک منٹ دانیال عزیز صاحب پلیز.
ہم تو ان کو میرے بھائی کو سمجھ نہیں آ رہی ہے اس بات کی, یہ شاید میں ان کو بتا نہیں پا رہا ہوں, یہاں ان کے ذہن میں کوئی بات ہے. میں تو ان کو ہاتھ باندھ باندھ کے کہہ رہا ہوں کہ بھائی میں تو ہم تو وہ لوگ ہیں جنہوں نے تگو دو کی کہ وہاں پر پہلی دفعہ فاٹا کی طریق میں لوکل کامن سسٹم بنایا.
سپریم کورٹ میں وہ کہہ رہے ہیں کہ آپ لوگوں نے ایک بل جو ہے اس کو پی ایم ایل نون آپ کی جماعت نے اس کو بلاک کیا تھا یا اس کے خلاف آپ گئے تھے
فاٹا جورسڈکشن کے حوالے سے. اگر آپ اجازت دیں تو آپ کے ناظرین کے لیے میں یہ بتانا چاہتا ہوں کہ جو نظام عدل ریگولیشن ہے یہ بھی ایک منفی قانون ہے, یہ بلیک لا ہے, کالا قانون ہے یہ, اور اس میں جو جوڈیشری اور ایگزیکٹو کی ملاوٹ ہے اس کے خلاف میں خود پشاور ہائی کورٹ میں گیا تھا اور پشاور ہائی کورٹ میں ہم کیس جیتے اور اس میں انہوں نے کہا کہ 6 ماہ کے اندر اندر آپ اس کو اسٹرائک ڈاؤن کریں تاکہ جو ملاکان ڈویژن ہے ان کے لوگوں کو وہی حقوق ملیں جو باقی پاکستان کے لیے. یہ لڑائی میں نے فاٹا کے لیے بھی لڑی اور ابھی وہ سپریم کورٹ میں چیلنج ہے, اس کی 12 تاریخ ہے, 12 تاریخ میں میں جا رہا ہوں سپریم کورٹ میں کیونکہ اس کو اسٹے دے دیا سپریم کورٹ کے کہ نہیں یہ جو کالا قانون ہے یہی چلے گا. تو یہ اس میں ہتھ کنڈے جو ہیں یہ انتظامیہ استعمال کر رہی ہے. میرے بھائی کو خدا کے لیے بتائیں کہ ہم تو ان کے ساتھ ہیں, ہمارے منشور میں بھی یہ لکھا ہوا ہے جیسے میں نے آپ کو بتایا اور کمیٹی بھی ہم بنائی ہے اور ہم اس کو آگے لے کے جانا چاہتے ہیں. جو منفی کردار ہے وہ انتظامیہ کا پہلے بھی رہا ہے ابھی بھی ہے کیونکہ پولیٹیکل ایجنٹ تو ان کا ہے, اس کو رکھنا چاہتے ہیں.
ٹھیک, اوکے. انیکا محسود آپ کی جانب ہم آنا چاہیں گے, آپ کا تعلق شمالی وزیرستان سے ہے, یہ بتائیے گا کہ وہاں کے نوجوان جو نسل ہے فاٹا کی ان کے کیا تحفظات ہے اور یہ کمیٹی کی جو تشکیل ہے اس کو وہ کس طرح دیکھ رہی ہے.
بسم اللہ الرحمن الرحیم. السلام علیکم شہناز, تھینک یو سو مچ کہ آپ نے مجھے موقع دیا ہے آج فاٹا کی یوتھ کی طرف سے بات کرنے کے لیے. جس طرح سے فاٹا کو آپ دیکھ رہے ہیں پچھلے کئی سالوں سے جس پرابلمز اور کو فیس کر رہے ہیں لوگ, اسپیشلی میرا تعلق جب ساؤتھ وزیرستان سے ہے تو میں 8-9 سال سے ایز اے آئی ڈی پی ہم لوگ جو ہے وہ سیٹل ایریا میں لائف گزار رہے ہیں. اگر آج فاٹا ریفارمز کی بات ہو رہی ہے یا کوئی پولیٹیکل پارٹیز بات کر رہی ہیں تو یہ سب شعور جو ہے یہ فاٹا کی یوتھ نے بیدار کیا ہے لوگوں میں, اور یہ انہیں کی یوتھ کی ہی کاوشیں اور کوششیں ہیں کہ آج تمام ٹرائبل میں جو لوگ ہیں وہ اپنے رائٹس کی بات کر رہے ہیں, وہ یہ کہہ رہے بس ثابت کر رہے ہیں کہ ہم پاکستانی ہیں, ہمارا آئی ڈی کارڈ ایز پاکستانی ہے, ہمارے پاسپورٹ پہ پاکستان کی اسٹیمپ ہے, ہم پھر ہمارے اوپر 2 قسم کے آئین کیوں ہیں, ہمارے اوپر کیوں 1901 سے ایک انگریزوں کا بلیک لا جو ہے ایف سی آر کے نام سے جو ہے ہم پر اس کو بھی نافذ کیا گیا ہے, ہم پر آئین پاکستان بھی ہے, یہ کہاں کے قانون میں, دنیا کے کس ملک میں کس قانون میں یہ ہے کہ جس کے ایک علاقے کے اوپر 2 قانون نافذ کیے جاتے ہیں. جب سے آپریشن آپ کا جو ساؤتھ وزیرستان کا ہوا ہے, اگر آپ یہ دیکھیں میری ساؤتھ وزیرستان کی ایجوکیشن ریٹ کو اگر دیکھیں تو لٹریسی ریٹ وہاں پہ میں یوتھ میں صرف میل کو نہیں کنسیڈر کرتی, وہاں فیمیلز کو بھی کرتی ہوں, وہ less than 0.0 تک چلا گیا ہے. فیمیلز کی ایجوکیشن ختم ہو گئی ہے, فیسیلیٹیشن ان کے لیے کوئی نہیں ہے. وہ آج یہ لوگ بات کر رہے ہیں ریفارمز کے اوپر, جو ہم بات کر رہے ہیں موجودہ 67 ایئرس کے بعد, آج اگر کسی پارلیمنٹیرین کو میں اس چیز پہ خراج عقیدت پیش کرتی ہوں کہ ان لوگوں نے اتنی جرات کا مظاہرہ کیا ہے کہ انہوں نے ایک بل فاٹا کے لحاظ سے فارورڈ کیا ہے کہ فاٹا کا مستقبل قائم ہونا چاہیے, اور اس کے لحاظ سے ہم سب اس کے تقریباً 90% جو فاٹا کی یوتھ ہے وہ سپورٹ کرتی ہے. اگر آپ تھوڑا سا شناز اس کو دیکھیں, قبائل کے تھوڑا سا ذہن یا نیچر میں فرق ہوگا, کے پی کے اور قبائلی عوام جو ہیں وہ ہر لحاظ سے ایک طرح کے ہیں. ہم جتنے قبائل میں لوگ رہتے تھے وہ اس پاکستان بننے کے بعد سے سیٹل ایریا میں کے پی میں آپ کے رہ رہے ہیں, آپ کے ایجوکیشن کا بورڈ جو بورڈ ہے وہ آپ کا کے پی کے اوپر ہے, بیمار اگر وہاں پہ علاقہ غیر میں کوئی بیمار ہو جاتے ہیں تو وہاں پر کوئی اچھے ہاسپٹل نہ ہونے کی وجہ سے ہم سب ڈی آئی خان ٹانگ بنو مروت اسلام آباد اس ایریاز کا رخ کرتے ہیں. ایجوکیشن اور یونیورسٹیز جو ہے ہم کے پی کے میں آ کے یوز کرتے ہیں, کیونکہ جو کالجز کے فاٹا میں موجود ہیں وہ فاٹا کی عوام یا فاٹا کی یوتھ کے لیے ناکافی ہیں. دوسرا اس کے ساتھ ساتھ دوسرا پہلے میں آپ کو بتاؤں کہ فاٹا میں جو اپوائنٹمنٹس جاب پر ہوتی ہیں وہ نیچے ٹرانسفر بھی ہوتی ہیں کے پی سے فاٹا اور فاٹا سے کے پی میں. آپ کا اگر اور ایک اور نظام गवर्नर जो एक सूबे का गवर्नर होता है, केपी का जो गवर्नर है वो आपके फाटा का भी गवर्नर है, तो फिर इसमें क्या मुश्किल है कि फाटा को केपी में मर्ज नहीं किया जा सकता? जब एक प्रैक्टिस आपकी हो चुकी है, आपने मालाकन की शक्ल में एक प्रैक्टिस कर चुके हैं, तो फिर इसमें क्या है कि आज दोबारा हम लोग
जी ओके
मेहनत और
ठीक है अनिका, आपको हमने सुना, बहुत शुक्रिया, ठीक है जी। दानियाल अजीज साहब, फाटा के लोगों की ना ख़त्म होने वाली शिकायत जो हैं, अगर मैं टाइम दूं तो शायद अनिका महसूद साहिबा कभी खुद से चुप ना करें, बताइएगा क्या कहना चाहेंगे आप जवाब में?
बहुत सारी इनकी बातें जो है वो बिल्कुल जायज़ है, और इसमें कोई शक नहीं है कि वहाँ पर बहुत ही मुश्किल हालात हैं, और ये सिर्फ हमारे यहाँ पर इस्लामाबाद में बैठ के मुंह हिलाने से कोई अंदाज़ा भी नहीं हमें हो सकता। मेरा दिल खून के आंसू रोता है ये जब इतना बड़ा ज़ख्म देखता हूँ जो ये फाटा बन गया, और जो ख़ास तौर पे वज़ीरिस्तान के इलाके हैं, तो मैं तो एक दिली हमदर्दी और एक दुख और रंज से उनकी बात सुन रहा था बड़े गौर से, और इनकी जो ये दास्तान बता रही हैं ये सैकड़ों ख़ानदानों की और पूरे पूरे कबायल की ये कहानी है। तो इसमें यह है कि बेहतरीन जो भी हमारी आर्म फोर्सेज और हम हुकूमत और प्रोविंशियल गवर्नमेंट जो है, हम ये कोशिश कर रहे हैं कि जल्द अज जल्द ये मामला जो है ये बेहतर अंदाज से निपटाए जाए, लेकिन यकीनन इसमें गलतियां भी हुई होंगी, इसमें गैप्स भी होंगी, और हमें चाहिए कि जिस तरह इन्होंने निशानदेही की है हम इसके ऊपर भरपूर बेहतर कोशिश करें और फौरन करें, सिर्फ लवाजी की हद तक नहीं, वहाँ पर हमारे वजीर आजम को हमें यकीनी बनाना चाहिए कि वो जाएं वहाँ पर, हमारे वज़रा हजरात वहाँ पर मुकामी सतह पर, डिफेंस मिनिस्टर साहब, इंटीरियर मिनिस्टर साहब, दूसरे जो है वो खुद जायजा लें, हमारी जो पार्लियामेंट्री कमिटीज हैं जो मुतलका हैं उनके चेयरपर्सन को अपने विजिट वहाँ प्लान करने चाहिए, बाकायदा वहाँ जाके लोगों को देखें, मिलें, हालात देखें, उनकी शिकायात को सुने और वहाँ पर इनका अजाला करने यकीनी बनाए।
तो आपकी जमात की हुकूमत है दानियाल अजीज साहब, आप लोग करें ना, आप जो ऑन ईयर इस वक्त बता रहे हैं यही तो, इसीलिए हमने आपको बुलाया है कि जो आप कह रहे हैं सब चीख रहे हैं कि
ये जो बीमारी हमें चंबड़ चुकी है, जिसमें जो कभी तलाक करती है, कभी कुछ करती है, कभी कुछ करती है, ये किसी की जान छोड़े तो कोई और आदमी को काम कर सके ना जी।
ओके दानियाल अजीज साहब, क्योंकि इस सेगमेंट का टाइम बिल्कुल ख़त्म हो चुका है, लेकिन जाने से पहले एक और इशू जो है उस पर भी आपसे बात मैं करना चाहूँगी। इजाज़ मोमन साहब और अनिका महसूद साहब, आप दोनों का बेहद शुक्रिया, हम इस इशू पे आइंदा भी बात करेंगे और आपको दावत देते रहेंगे। ये बताइएगा दानियाल अजीज साहब, हमारे पास ये इतला है कि जो अफ़गानिस्तान में अमन व अमान की जो सूरत हाल है पूरे रीजन की, उससे मुतल्लिक एक हार्ट ऑफ एशिया कॉन्फ्रेंस के नाम से एक इजलास जो है वो 7 दिसंबर को इस्लामाबाद में हो रहा है, कुछ ऐसी इतलात हैं कि आप लोगों ने अफगान जो भारत की फॉरेन मिनिस्टर हैं उनको भी दावत दी है शिरकत करने की, इस हवाले से कुछ मालूमात आपके साथ हैं हमारे साथ?
कहां के जी, I'm sorry, कहां के?
इंडिया, भारत की जो वजीर खारिजा है उनको भी दावत बताया जा रहा है कि पाकिस्तान ने दी है कि वो आए और इस कॉन्फ्रेंस में शिरकत करें जो अफगानिस्तान के
मुझे हवाले से। मुझे ये मालूम नहीं है कि अगर दी है या नहीं दी है, लेकिन अगर मेरी जाती राय पूछे तो जरूर दावत देनी चाहिए उनको और उनको बुलाना चाहिए। उसकी वजह ये है कि बहुत सारे सालों के लिए भारत जो है वो अफगानिस्तान में अपनी पॉलिसी एक आईएसएफ की जो 52 कंट्रीज की शील्ड थी, जिसमें ट्रिलियंस ऑफ डॉलर्स खर्चे गए, अमेरिका उसकी लीड में थी, उसके नीचे रह के या उसकी पनाह में या उसकी आड़ में रह के अपना काम करती रही। अब वो ऐसा ऐसा हटती जा रही है, आखिरकार उन्होंने इस खित्ते के लोगों के साथ मिल बैठ के, इस खित्ते के मुल्कों के साथ मिल बैठ के अपनी मुस्तकबिल की पॉलिसी जो है वो तजवीज़ करनी होगी। तो जब वो बात ही नहीं करेंगे, जब वो आएंगे ही नहीं, अभी ठीक है वो थोड़े से रुसवा है क्योंकि उनके बड़े और ख्वाबो ख्याल थे कि पता नहीं वहाँ क्या होगा और किस तरह से उनको जो है ना ये बटान पकड़ा दिया जाएगा और वो इलाके के जो है वो SHO होंगे और वो सारों को हुक्मरानी वाला एक डंके की चोट पे आगे चलाएंगे, वो तो सारा कुछ मलिया मेट हो गया। तो अब उनको चाहिए कि थोड़ा सा सोबर होके आके मेज पे बैठ के अपने राय का इजहार करें और दूसरों के साथ मिल बैठ के अपना मुस्तकबिल तय करें।
ठीक, बहुत शुक्रिया एक दफा फिर दानियाल अजीज साहब, आपने हमें टाइम दिया जी, बेहद शुक्रिया आपका, हमारी तरफ से अल्लाह हाफिज। कुछ कॉलर्स हैं, प्लीज आप मुख्तसर रखें अपनी गुफ्तगू क्योंकि हम ऑलरेडी इस सेगमेंट का टाइम खत्म हो चुका है। मतीन सुलेमानी है जी, अस्सलाम वालेकुम, कहाँ से बात कर रही हैं और कुछ कहना चाहेंगे आप?
मैं تاریخ میں عراق میں وزیر اعظم گزرا ہے 30 دفعہ وزیر اعظم بچ گئے میر سعید، اور ہماری کمیٹی ہمیں 200 سے بھی زیادہ، آخر کار ہم بھی علاقے مندی ہیں، پاکستان کے مجھے وطن ہے، کمیٹی بنانے کو کیا ضرورت ہے؟ پوری اختیار صدر بھی لی کا ہے اور وزیر اعظم بھی ہے،
آپ کو کہنا چاہیے کہ جی بالکل اصلاحات جو ہے فوری طور پر لانے چاہیے. فاٹا سے آپ نے کال کی ہے، بہت شکریہ. نیکسٹ کالر ہے ملک نائب کوہاٹ سے. جی ملک نائب خان صاحب السلام علیکم.
وعلیکم السلام. بی بی میں تو عرض کر رہا تھا پاٹا کے بارے میں، دانیال عزیز صاحب سے یہ گزارش ہے کہ یہ پاٹا،
میرے خیال میں آپ کی لائن جو ہے اس میں کچھ خرابی ہے شاید. نیکسٹ کالر شوکت علی انجم صاحب.
السلام علیکم میڈم.
وعلیکم السلام سر. جی
شوکت تارا والا سے عرض کر رہا ہوں میڈم، میں ایک منٹ لوں گا آپ سے. میری گزارش یہ ہے کہ تھوڑا سا پیچھے چلے جائیں تو میں جناب ون یونٹ ٹوٹنے کے خلاف تھا، یعنی ون یونٹ ٹوٹنے کا نتیجہ یہ ہوا کہ ہم نے ایک حصہ کیا. اب فاٹا جو ہے وہ پاکستان کا حصہ ہے، جو بھی بات ہونی چاہیے پاکستانی آئین کے تحت ہونی چاہیے. تو اگر ایسا کر دیا کہ اس کو الگ حیثیت دے دی گئی تو تمام دوسرے علاقے بھی اپنے اپنے الگ حیثیت کا مطالبہ کریں گے، جس سے ہمارا زیادہ نقصان ہوگا. تھینک یو سو کائنڈ آف یو میڈم.
بہت شکریہ. راول پنڈی سے غلام حسین صاحب. جی السلام علیکم.
وعلیکم السلام محترم. میں عرض یہ ہے کہ یہ فاٹا کے بارے میں میں بات کرنا چاہوں. پاکستان کے جو مفاد پرست یا اسٹیبلشمنٹ ہے وہ ہمیشہ اس علاقے کو مظلوم رکھ کے اس علاقے میں یہاں شہر کے اندر پاکستان کے اندر کے قاتل جا کے وہاں چھپے رہتے ہیں، اور یہ وہاں پر اس علاقے کو جان بوجھ کے الگ رکھا ہے تاکہ اس یہ پاکستانی ہے بھی ہے، تمام اختیارات پاکستان کے چلتے ہیں پھر بھی یہ نان پاکستانی رکھا ہوا ہے. اسی طرح گلگت بلتستان کو بھی.
بہت شکریہ. تمام اختیارات راول پنڈی سے آپ نے کال کی، بہت شکریہ. اور اس وقت سامعین ہم آپ کو بتاتے چلیں کہ ایک بہت ہی لمبی لائن فاٹا سے لوگوں کی ہمارے ساتھ ہیں، کالرز ہیں جو اس موضوع پہ بات کرنا چاہتے ہیں، لیکن بدقسمتی سے ٹائم جو ہے وہ بہت کم ہے اور موضوعات پہ بھی ہم نے بات کرنی ہے. وہ کالرز ہمارے ساتھ رہیں اگر ہمارے باقی موضوعات پہ وہ بات کرنا چاہیں. پروگرام کو ہم آگے بڑھانا چاہیں گے، اور اس وقت ایک سینئر صحافی اور ویل نون تجزیہ نگار سجاد میر صاحب نے ہمیں جوائن کیا ہے پاکستان سے. آپ سجاد میر صاحب ہمارے ساتھ رہیے. نیکسٹ سیگمنٹ میں پاکستان کی جو پالیٹکس ہے، سیاسی اس وقت جو منظر نامہ ہے، اس پہ ہم آپ سے بات کرنا چاہیں گے، لیکن پہلے ہم لیتے ہیں ایک بریک.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان، جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان. اردو وی او اے ڈاٹ کام.
جی سامعین ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید. جو آپ سن رہے ہیں وائس آف امریکہ واشنگٹن سے، میں ہوں آپ کی میزبان شہناز عزیز، شہناز نفیس. جی سجاد میر صاحب آپ ہمارے ساتھ ہیں. سجاد میر صاحب
جی ہیلو.
جی جی السلام علیکم سجاد میر صاحب.
وعلیکم السلام. جی
جی سجاد میر صاحب، پاکستان کی اس وقت اگر پالیٹکس کو دیکھا جائے تو ایاز صادق صاحب جو ہیں وہ ایک دفعہ پھر قومی اسمبلی کے اسپیکر جو ہیں منتخب آج ہو چکے ہیں. ہم نے دیکھا کہ این اے 122 کے جو انتخابات تھے اس پہ داندلی کا الزام جو ہے وہ لگا دیا گیا پی ٹی آئی کی جانب سے. دوبارہ انتخابات ہوئے اور ایک دفعہ پھر ایاز صادق صاحب جو ہیں قومی اسمبلی کے اسپیکر کے طور پر ان کا دوبارہ آنا، کس طرح دیکھتے ہیں پوری صورتحال کو، اور اس کے امپیکٹ جو ہیں آئندہ دنوں میں پاکستان کی سیاسیات پر آپ کیا دیکھتے ہیں؟
جی اصل بات یہ ہے جی کہ ایاز صادق صاحب کا جو انتخاب تھا وہ اس طرح کا مین پاکستان کا لکشن بن کے رہ گیا تھا کہ ساری توجہ تھی تحریک انصاف کی بھی اور مسلم لیگ نون کی بھی ایک حلقے میں متفق ہو گئی تھی، اور خاص طور پر لاہور کی فتح کا گویا ایک مارکا تھا کہ لاہور مسلم لیگ کے پاس ہے یا اب وہ چلا گیا ہے تحریک انصاف کے پاس. بڑا کانٹے کا مقابلہ ہوا، اس میں کوئی شک نہیں کہ بہت سے عناصر سے جو کام کر گئے، پیسے کا ان سے بھی گنا جاتا تھا، علیم خان پہ بہت سے اعتراضات تھے، لیکن سب سے بڑی بات تھی کہ وہ پیسہ خرچ کر سکتے تھے، انہوں نے کیا بے تحاشا خرچ کیا. نتیجہ یہ نکلا کہ جب دو امیدوار خاص طور سے دو حلقوں میں الیکشن ہو رہے تھے, ایک اوکاڑے میں ایک لاہور میں, اوکاڑے میں بھی جو امیدوار جیتا وہ آزاد امیدوار تھا, جس میں مسلم لیگ کے امیدوار کو بھی شکست تھی, اکثر خود مسلم لیگ میں شامل ہو گیا بات ہے, اور تحریک انصاف کے امیدوار نے تو بالکل چند ہزار ووٹ وہاں حاصل کیے اور ضمانت بھی اس کی ضبط ہو گئی. اب جب الیکشن دوبارہ بلدیاتی ہوئے تو انہیں دونوں حلقوں میں جو ہوا کہ تحریک انصاف کو جہاں علیم خان الیکشن لڑ رہے تھے یا صادق کے مقابلے میں کوئی ووٹ یعنی شاید کوئی ایک بھی شکست نہیں ملی, جس کا مطلب تھا کہ پیسہ اپنا کام دکھا رہا تھا, جس کا مطلب تھا کہ اس کے بعد لوگ مایوس ہو گئے تھے, جس کا مطلب تھا کہ عمران خان کی جو وہ ایک طلاق کا قصہ آیا تھا اس نے پیٹ ڈالا تھا, کچھ بھی کہہ لیجیے 122 کے حلقے میں سے تحریک انصاف بلدیاتی الیکشن میں کوئی سیٹ نہ جیت سکی. اس طرح وہ امیدوار جو اکاڑے میں جس کے بارے میں کہا جاتا تھا کہ پیسے کے زور دے اس نے سب کو ہرا دیا, 40,000 لوگ ووٹ مسلم لیگ کے تھے, 80,000 اس کے تھے اور 7-8,000 تحریک انصاف کے تھے, اس کو بھی مسلم لیگ میں بھی شامل ہونا پڑا کہ اس کے حلقے میں اس نے جو امیدوار کھڑے کیے تھے وہ ہار گئے. امیدوار اپنے لیے تو قومی صوبائی اسمبلی کے لیے پیسے خرچ کر دیتے ہیں, لیکن یہ نہیں ہو سکتا کہ وہ اپنے نیچے جب دوسرے الیکشن بھی ہوں وہاں بھی پیسہ اسی طرح بہائے. تو اس سے یہ پتہ چلا ہے کہ پاکستان کی سیاست میں بڑے اپس اینڈ ڈاؤن ہیں, عمران خان ایک ذاتی بحران سے گزر رہے ہیں اور اس کے بارے میں اگر کہ تمام سیاست دانوں کا اس پہ اتفاق رائے ہے کہ اس پہ ان کو تنگ نہ کیا جائے, لیکن انسان انسان ہوتا ہے, ان کے اندر جو اس کی کشمکش ہے وہ ان کی ساری ایکٹیویٹی سے بالکل ظاہر ہو رہی ہے. اس صورتحال میں دوسرا مرحلہ بھی درپیش ہے انتخابات کا, تین مرحلوں میں یہ انتخابات ہونے ہیں اور بلدیاتی الیکشن کے بعد ہم یہ نہیں کہہ سکتے کہ آنے والے الیکشن میں اس کے اثرات کیا مرتب ہو سکتے ہیں, لیکن یہ کہہ سکتے ہیں کہ ابھی تک جو یہ خیال تھا کہ پنجاب میں مسلم لیگ شاید اپنے ووٹ نہ حاصل کر سکے, تحریک انصاف بہت سی سیٹیں لے جائے, پہلے مرحلے میں تو یہ درست ثابت نہیں ہوا, اور انٹیریئر میں پیپلز پارٹی نے سیٹیں لی ہیں اور بالکل تکا کے سیٹیں لی ہیں, اور یہ خیال تھا کہ ان پہ بڑا کرپشن کے الزامات ہوں گے کچھ ہوگا یہ ہوگا وہ نہیں ہوا. ایم پی ایم کیا صورت اختیار کرتی ہے کراچی میں یہ دوسرے مرحلے کے الیکشن میں معلوم ہو جائے گا. تو عام طور پر اندازہ یہی ہے کہ ابھی پیٹرن وہی ہے کہ جن کی جہاں طاقت تھی وہ طاقت موجود ہے, اگر سے بلدیاتی الیکشن یا مڈ ٹرم الیکشن جو ہے یا ضمنی الیکشن جو ہوتے ہیں یہ کوئی انڈیکیٹر نہیں بنتے ان جنرل الیکشن کا جو 2.5 سال کے بعد ہمارے یہاں ہونے ہیں, اور اس وقت جو فضا بنے گی کارکردگی پہ دیکھا جائے گا, اس پہ دیکھا جائے گا کہ کتنی موومنٹ بنتی ہے وہ نہیں ہوگی, لیکن توقع یہ ہے کہ اس کے بعد وہ دھاندلی کی بات, دھرنے کی بات اور دوسری باتیں سے ہٹ کر اب عمران,
لیکن ابھی تو پی ٹی آئی جو ہے انہوں نے کہا ہے کہ وہ جو یہ این اے 122 کے جو انتخابات دوبارہ جو کرائے گئے ہیں اس سے وہ مطمئن نہیں ہے, اور جماعت کے مطابق اس دفعہ پھر دھاندلی جو ہے وہ ہوئی ہے, اور عمران خان صاحب جو ہیں ان کی جانب سے یہ بھی کہا جا رہا ہے, ان کی ذکر کیا جا رہا ہے, ان کا حوالہ دیا جا رہا ہے کہ وہ پاکستان الیکشن کمیشن جو ہے ان سے ایک دفعہ پھر ملاقات کرنا چاہتے ہیں تاکہ این اے 122 میں جو انتخابات ہوئے ہیں اس کو ڈسکس کیا جا سکے.
ابھی تو الیکشن کمیشنر نے سنا ہے انکار کر دیا ملاقات سے, کہ بھائی روز روز کی ہم تنقید بھی سنتے ہیں, پریشر میں آتے ہیں, ہم کانسٹیٹیوشنل اپنی ذمہ داریاں پوری کر رہے ہیں. انہوں نے الیکشن کو چیلنج کرنے کا اعلان تو کیا ہے, لیکن آج اسپیکر کے الیکشن میں حصہ بھی لیا ہے, اس کا مطلب یہ تھا کہ انہوں نے اس امیدوار کے خلاف الیکشن میں حصہ لیا ہے جس نے 122 میں سے الیکشن جیتا ہے. تو انڈائریکٹلی لوگ یہ بھی کہتے ہیں کہ آپ نے الیکشن کو تسلیم کر لیا, لیکن یہ صرف ٹیکنیکل بحثیں ہیں, یعنی کہ پریکٹیکل جو پالیٹکس ہے اس سے اس کا کوئی تعلق نہیں ہے. عمران خان کو اب کنسنٹریٹ کرنا پڑے گا اسمبلی کے اندر, اور اسمبلی کے اندر شو کرنا پڑے گا اپنی طاقت کو, اور بتانا پڑے گا کہ وہ پارلیمانی جمہوریت پر اعتبار رکھتے ہیں, کیونکہ دھرنے کی سیاست میں جو پازیٹو اثرات کرنے تھے وہ بھی دے دیے ہیں, لیکن اس سے نیگیٹو اثرات بہت زیادہ پھیل رہے ہیں اب, اور ان کو ایک تو اسمبلی کے اندر کنسنٹریٹ کرنا پڑے گا اور دوسرا خیبر پختونخوا کے اندر. انہیں آئندہ 2 سال کے اندر وہاں اپنی کارکردگی کو اتنا اچھا بنانا پڑے گا کہ کچھ بتا سکیں کہ ملک کے اندر بھی اگر ان کی حکومت آئی تو وہ کیسے چلائیں گے. جیسے مودی کی حکومت ہندوستان میں آئی تو ان کا گجرات ماڈل پورے ہندوستان میں چلے گا تھا, آج بہار کے الیکشن ہوئے ہیں تو اس کی صورتحال کے حوالے سے یہ کہا جا رہا ہے کہ لوگوں نے اس ماڈل کو جو قومی سطح پر انہوں نے اڈاپٹ کیا تھا اس کو ریجیکٹ کر دیا ہے. یہ ساری بحثیں جو ہیں ہمارے ہاں بھی کئی لیول پر ہو رہی ہیں. بالکل جی,
جی سجاد میر صاحب ہمارے ساتھ رہیے کیونکہ ایک اور موضوع ہے, آپ نے بھی خبر سنی ہوگی کہ افغانستان جو افغانستان کے اندر جو افغان طالبان ہیں ان کے مختلف دھڑوں میں اس وقت شدید لڑائی جو ہے وہ جاری ہے, اس پہ ہم بات کرنا چاہیں گے اور آپ کے بھی اس پہ آپ کا موقف جو ہے وہ سننا چاہیں گے. ہمارے ساتھ رہیے. کابل سے اس وقت زبیر شفیقی صاحب نے بھی ہمیں جوائن کیا ہے, ویل نون آپ تجزیہ نگار ہیں, سینئر جرنلسٹ ہیں. اور انڈیا سے راکیش کمار جی بھی ہمارے ساتھ ہیں, ان کو بھی ہم خوش آمدید کہتے ہیں. لیکن پہلے ہم لیتے ہیں ایک بریک. میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے. لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے. جی سامعین, ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, میں ہوں آپ کی میزبان شہناز نفیس. اور اس شہناز نفیس, معاف کیجیے گا, آج میں بار بار اپنی ساتھی جو ہے ان کا نام لے رہی ہوں. اس وقت ہم کابل چلتے ہیں اور زبیر شفیقی صاحب ہمارے ساتھ ہیں. زبیر شفیقی صاحب, آپ کو آواز آ رہی ہے؟
جی
زبیر شفیقی صاحب, کچھ ایسی اطلاعات ہیں کہ افغانستان میں جو افغان طالبان ہیں وہ مختلف دھڑوں میں تقسیم ہو گئے ہیں اور ان کے بیچ میں اس وقت لڑائی جو ہے اس کی اطلاعات ہیں, شدید لڑائی کی. یہ بتائیے کہ افغان طالبان کتنے دھڑوں میں اس وقت تقسیم ہے, کن کن کے بیچ میں یہ لڑائی ہو رہی ہے اور وجوہات اس کی کیا ہیں؟
جی اب دو دڑوں کے درمیان جو لڑائی ہو رہی ہے اس کا واضح صورتحال یہی ہے کہ اب تک کم سے کم دو دڑوں پر تقسیم ہو گیا ہے. ملا اختر منصور اور ملا محمد رسول کے درمیان اختلافات سامنے آنے سے یہ اب واضح ہو گیا ہے کہ طالبان کا لیڈرشپ ملا عمر کے بعد واحد نہیں اور کم سے کم دو دڑوں پر منقسم ہوا ہے. اب اس یہ دو دڑوں کے درمیان صوبہ زابل میں بہت شدید لڑائی ہو رہی ہے تین دن سے. اب تک 60-70 آدمی اس کے درمیان قتل ہوا ہے اور بہت سے زیادہ نقصان بھی اور بھی ہوا ہے. اس میں شاید یہ صورتحال دوسرے صوبوں میں بھی سامنے آئے اور اب تک طالبان ایک واحد قوت تھا, اس کی رہبری بلا تنازع تھا. اب بہت زیادہ نقصان یہ ہوا ہے کہ طالبان کا قوت تقسیم ہوا ہے اور اس اختلاف کے نتیجے میں ایک گروپ شاید داعش کے ساتھ ایک ہو جائے اور جنرل راحیل شریف پاکستان کے آرمی چیف نے بھی ایسا بیان دیا ہے, ایسا اشارہ دیا.
وہ کون سا گروپ ہے جس کے یہ امکانات ہیں, یہ بتائیے گا زبیر شفیقی صاحب؟ میڈیا میں کیا کہا جا رہا ہے, دو گروپس اس وقت ہیں, ملا محمد رسول اور ملا محمد اختر منصور, ان دو گروپوں کے بیچ میں اس وقت لڑائی ہو رہی ہے, یہ بتائیے گا کس کے امکانات ہیں داعش کے ساتھ ملنے کے؟
اب تک جو صورتحال سامنے آئی ہے ایسے معلوم ہوتا ہے کہ ملا محمد رسول شاید کمزور ہو جائے, تھوڑا سا اس کا قوت کم ہے. جو قوت کم ہو جائے وہ اس کا عیش کے ساتھ ایک ہونے کا امکانات بہت زیادہ ہے.
Okay.
اور یہ تو ایک صوبے تک یہ لڑائی اب ایک صوبے میں ہو رہا ہے. صورتحال اب تک بہت واضح نہیں, اس میں تھوڑا سا انتظار کرنا چاہیے کہ کیا صورتحال بنتا ہے. اب تک جو صورتحال ہے یہ ملا اختر منصور کا دڑا زابل میں قوت کے
ان کا پلڑا باری ہے, ٹھیک,
ہاں تھوڑا سا
افراد
بھی زیادہ ہے. اور یہ ملا داد اللہ کا جو زابل میں اس کا اصل قوت زابل میں تھا, ملا داد اللہ کا اب ایک دوسرے کے ساتھ جو اس لڑائی میں تقریباً 7-70 افراد مارے گئے اور اس کے رشتہ مولا داد اللہ منصور داد اللہ کا ہے.
جی بہت شکریہ زبیر شفیقی صاحب, آپ نے ہمیں ٹائم دیا, کچھ دیر کے لیے آپ ہمارے ساتھ تھے, تھینک یو سو مچ. آپ کی طرف سجاد میر صاحب آنا چاہیں گے. طالبان, افغان طالبان جو ہیں خود لڑ پڑے ہیں, دو بڑے گروپس اس وقت ہمارے سامنے ہیں, ملا محمد رسول کا اور ملا محمد اختر منصور کا. یہ بتائیے گا کہ نہ صرف افغانستان کے اندر بلکہ پورے خطے میں جب ہم امن و امان کی بات کرتے ہیں, اس کے لیے جو کوششیں ہو رہی ہیں اس کی ہم بات کرتے ہیں, تو یہ جو نئی طالبان کے اندر نئی جو لڑائی ہمیں سامنے نظر آ رہی ہے, اس کے آپ کیا اثرات دیکھتے ہیں ان کوششوں پر؟
اصل جی بات یہ ہے کہ ملا اختر منصور جو تھے یہ اس کے لیڈر تھے دھڑے کے, جو مذاکرات کر رہے تھے اس وقت جب ملا عمر کی موت کی اعلان کیا گیا. ظاہر ہے کہ ان کو معلوم تھا, 2 سال سے وہی طالبان کو لیڈ کر رہے تھے اور انہیں کے پاس قیادت تھی. جب یہ اعلان کیا گیا تو اس سے ایک طرف تو مذاکرات کو دھچکا پہنچا, دوسری طرف دوسرا گروپ جو تھا وہ کھل کر سامنے آ گیا. اب کئی دڑے ہیں, حالات وہی دیکھیے, عراق کی صورتحال, شام کی صورتحال خاص طور پر ہمارے سامنے ہے کہ جب وہاں القاعدہ لڑ رہی تھی تو النصرہ کی صورت میں لڑ رہی تھی تو اس کو ماڈریٹ گنا گیا, اور جب ان لوگوں کے بعد کچھ پتہ چلا کہ داعش آ گئی ہے تو داعش کو ایک اور انتہا پسند تنظیم کے طور پر دیکھا گیا کہ ہم القاعدہ کو بھول گئے. وہ کہتے ہیں کہ داعش آئی تو لوگ القاعدہ کو بھول گئے, اس کے ظلم و ستم کو بھول گئے, اس کی صفاقی کو بھول گئے. افغانستان میں صورتحال یہ ہے کہ جو لوگ بات چیت کا ذکر کرتے ہیں یا کچھ مفاہمت کی بات کرتے ہیں اس کے مقابلے میں جو لوگ کٹھے ہوتے ہیں ان کی قیادت کو نہیں مانتے. وہ کہتے ہیں اگر اچھا آپ نہیں ہمارے ساتھ چلتے, ہم آپ کے ساتھ نہیں چلتے تو ہم داعش کے ساتھ مل جائیں گے, اور داعش وہاں ابھی اس طرح موجود نہیں ہے کہ صرف طالبان کے باغی ہیں جو ابھی داعش کہلاتے ہیں. توقع ان کو یہ ہے کہ اس طرح ان کو ایک انٹرنیشنل گلوبل امداد ملے گی جو پہلے القاعدہ کی شکل میں ملتی تھی, اور اب قاعدہ تو وہاں ہے نہیں. چونکہ طالبان کا ایک دڑا وہ ہے جو طالبان کے طور پر باقی رہنا چاہتا ہے, دوسرا دڑا وہ ہے جو اگر طالبان کی قیادت انہیں نہیں ملتی اور وہ جنگ میں ہار جاتے ہیں تو پھر وہ اپنے آپ کو داعش کہلائیں گے اور وہ اس مدد کے طلبگار ہوں گے.
اوکے,
داعش کے نام پر مختلف جگہ سے.
یعنی آپ کا کہنا ہے کہ اس وقت طالبان کے اندر جو تقسیم ہے اور جو لڑائی ہے اس کا فائدہ ریجن میں موجود داعش جو ہے اس کو ہو سکتا ہے.
اس کو ہو سکتا ہے جی, اور فائدہ اسی کو ہوگا, بلکہ وہ اپنا نام بدل کر ابھی داعش بن رہے ہیں, ابھی ان کی کوئی فوٹنگ وہاں موجود نہیں ہے. یعنی یہ لوگ کہہ رہے ہیں کہ اگر طالبان کے طور پر ہماری قیادت تسلیم نہیں کی جاتی تو ہم داعش ہیں, اور اب داعش کے طور پر لڑیں گے. پھر ظاہر ہے داعش کے نام پر پھر جو عناصر ان کے پاس آئیں گے ساتھ ملیں گے, جو قوتیں آئیں گی, جو اسلحہ آئے گا یا جو مین پاور آئے گی, اس سے افغانستان کی صورتحال میں ایک نئی کنفیوژن بھی پیدا ہوگی اور نئے مسائل بھی جنم لیں گے. اور یہ خاصی کمپلیکیٹڈ صورتحال ہے, ہم بہت اچھے مذاکرات کی میز پہ پہنچ گئے تھے, ایک دور ہو گیا تھا, چین میں تو 4 دور ہوئے تھے, پاکستان میں تو ابھی ایک ہی دور ہوا تھا, اور توقع تھی کہ دوسرے دور کے بعد شاید معاملہ کچھ اور آگے بڑھے. تو صرف 2 دن پہلے ملا عمر کی موت کی خبر
وہ آگے اور اس سے ڈیریل ہو گئے اور ابھی تک تعطل کے شکار ہیں, دوبارہ شروع نہ ہو سکے. لیکن اب جو طالبان میں اتنی ہمیں تقسیم اور لڑائی نظر آ رہی ہے, تو مذاکرات کا مستقبل قریب میں کوئی امکانات آپ کو نظر آتے ہیں؟
یہ فوری طور پر کم ہے, کیونکہ ملا منصور کو بھی یہ اس بات کی خواہش ہے کہ ان پر یہ جس بات لگ رہا ہے کہ وہ گویا سودا کر رہے ہیں یا مذاکرات کر کے وہ اپنا کوئی اپنا فائدہ اٹھانا چاہتے ہیں اور جہاد سے بھاگ گئے ہیں, ود ان انورٹڈ کوما جہاد کا لفظ, تو وہ بات وہ اپنے اس بات کو غلط ثابت کرنا چاہتے ہیں. قندوز پر حملہ قبضہ بھی جو تھا وہ اسی شوق کا نتیجہ تھا کہ دیکھو مجھ میں طاقت ہے اور میں لڑنا جانتا ہوں اور لڑنا چاہتا ہوں, میں لڑ رہا ہوں, اور چونکہ میں لڑ رہا ہوں اس لیے کسی اور کو میری جگہ اپنے آپ کی قیادت کا دعویٰ پیش کرنے کی کوئی ضرورت نہیں ہے. یہ بہت سے پیغامات تھے جو آرمی دنیا کو بھی تھے, دنیا کو بھی تھے, عالمی قیادت کو تھے, اور وہاں نیٹو فورسز کو بھی تھے, امریکہ کو بھی تھے, اور دوسری طرف یہ اپنے مخالفوں کو بھی تھے کہ یہ بھول جاؤ کہ میں نے کوئی مفاہمت کر لی اور میں میدان سے بھاگ گیا ہوں, میں میدان میں موجود ہوں اور طاقت رکھتا ہوں. فرسٹ ٹائم دنیا نے سوچنا شروع کیا تھا کہ بھائی یہ کیا بات ہے, کاج قندوز پہ قبضہ کیا اور یہ کہہ دیا کہ چند دن میں چھوڑا جا سکتا ہے, 3-4 شہروں پہ اور قبضہ ان کے لیے آسان ہو گیا, اور یہ بالکل دوسری طرف کا بارڈر ہے پاکستان کا بارڈر تو کہا جا سکتا تھا نا, یہاں افغانوں کی میجورٹی ہے, پختونوں کی میجورٹی ہے,
जी बिल्कुल,
ये हाँ ये तो वो सेंट्रल एशिया के साथ जुड़ा हुआ इलाका है, जिसका मतलब है कि उनकी मार इतनी दूर तक है, जो बुनियादी तौर पर डोमिनेंट इलाका पख्तून इलाका नहीं है, वहाँ भी तालिबान अपना असर रखते हैं और ये खासी खतरनाक सूरत हाल है
इस वक्त, काफी कॉम्प्लिकेटेड है सूरत हाल बिल्कुल पूरे अफगानिस्तान में। राकेश कुमार जी की जानिब हम जाना चाहेंगे, और राकेश कुमार जी हमारे पास ऐसी इत्तलात हैं कि एक जो पाकिस्तान इस्लामाबाद में अफगानिस्तान की सूरत हाल से मुतल्लिक हार्ट ऑफ एशिया कॉन्फ्रेंस होने जा रही है, कहा जा रहा है कि बहुत मुमकिन हो ये 7 दिसंबर को ये कॉन्फ्रेंस हो, और ये भी बात की जा रही है कि पाकिस्तान शायद इनवाइट करें, दावत दें भारत की वज़ीर ख़ारिजा को कि वो भी आएं और इस इजलास में शिरकत करें, इस हवाले से कोई इंफॉर्मेशन आपके पास मौजूद है?
जी हाँ, ये तो कंफर्म किया जा चुका है कि इनविटेशन इंडिया के पास पहुंच चुका है और इस इनविटेशन पर इंडिया विचार कर रही है कि इसमें क्या, अभी तक यही बताया जा रहा है कि अभी कोई पक्का फाइनल डिसीजन नहीं लिया गया है, लेकिन एक दो दिन में मैं समझता हूँ कि इसको डिसीजन ले लेना चाहिए। अगर ये इशूज जहाँ तक मैं समझता हूँ कि सिर्फ अफगानिस्तान के वॉर के हिसाब से या फिर उनकी इकॉनमी को रिपेयर करने की, ठीक करने की बात है, तब तो शायद इंडिया इसको एक्सेप्ट करेगी। अगर उसमें वो कश्मीर को भी लाना चाहेंगे कि नहीं, किसी तरीके से कश्मीर पर भी इंडिया कोई स्टैंड ले या कोई पॉइंट ऑफ व्यू दे, तब शायद इसी इन्हीं चीजों को क्लियर करने के लिए भी आपस में शायद कुछ टाइम लें, तभी ये डिसाइड हो पाएगा, जैसी कि उम्मीद की जा रही है कि पाकिस्तान की तरफ से
ठीक
शायद ये भी कोशिश की जा रही है।
लेकिन राकेश कुमार जी, हम जब अफगानिस्तान में कयाम अमन की बात करते हैं तो भारत का क्या मौकफ है, किस तरह अमन जो है वो अफगानिस्तान में लाया जा सकता है, क्या तरीका होना चाहिए?
भारत का जहां तक सबसे पहला सवाल यही रहता है वो पाकिस्तान से रहता है कि पाकिस्तान की तरफ से ही पहले ऐसे समर्थन किया जाता है जिसकी वजह से जो टेरर हुआ है उसमें एक रोल पाकिस्तान का भी है, और वो पहले टेरर वहां पर कंट्रोल करें, अपनी जो धरती से उसको सपोर्ट करते हैं उसको पहले कंट्रोल करें, जो अभी तक ये एजेंडा है इसमें जब तक कोई चेंज नहीं होता तब तक शायद ये बातें आगे नहीं बढ़ पा रही हैं। और इसमें सबसे बड़ा रोल यही है कि पाकिस्तान और अफगानिस्तान की आड़ में पाकिस्तान इस तरह की जो बात करता है तो सिर्फ ऐसा ना हो कि सिर्फ इकोनॉमी को सपोर्ट करने के लिए एक बात की जाए या प्लेटफॉर्म को यूज की जाए, लेकिन उसकी आड़ में उसका फायदा, उस पैसे का फायदा कहीं और किसी तरीके से तो नहीं लिया जा सकता, इस पर भी भारत की अपनी सोच है। और एक फंड जो टेरर को प्रोवाइड किया जाता है उसमें इसका दुरुपयोग कैसे या उपयोग हो सकता है ये भी इसको देखा जाता है।
जी थैंक यू सो मच जी राकेश कुमार जी, थैंक यू सो मच, आपने हमें टाइम दिया, साथ ही सजाद मीर साहब, जुबैर शफीकी साहब के भी हम शुक्रगुजार हैं। सामीन, यहाँ अमरीका से हमें ज्वाइन किया है प्रोफेसर फैज़ानुल हक साहब ने, और हमारे साथ हैं पाकिस्तान से साबिक सफारतकार और तर्जिया निगार मुश्ताक मेहर साहब, दोनों को हम खुशामदीद कहते हैं, और इस वक्त हम कुछ दीगर मौजूआत पे बात करना चाहेंगे। और फैज़ानुल हक साहब, आपकी जानिब हम आना चाहेंगे, सबसे पहले तो म्यांमार में जो इलेक्शन हुए हैं और कहा जा रहा है कि उसके नतीजे जब मैं आ रही थी तो ये खबर थी कि शायद आंग सान सूची जो है वो उनके हक में नतीजे जो हैं वो सामने आ रहे थे, आप किस तरह देखते हैं अगर वो ये इलेक्शन जीतती है तो म्यांमार के अंदर जो कई इश्यूज हैं इस वक्त, पुरामन जो सरगर्म कारकुन हैं उनकी के हिरासत का मसला है, आज़ादी इजहार पर कदगने जो हैं वो लगती रही हैं, अकलियती ग्रुप्स जो हैं उनके ख़िलाफ़ जो इम्तियाजी सलूक है वो, ये सारी चीज़ें हमारे सामने हैं, तो वहाँ पे जो मौजूद हालात हैं, जो इश्यूज हैं उस पर आप क्या इसके असरात देखते हैं?
जी, सबसे पहले तमाम बहन भाइयों को बहुत सलाम दुआ और प्यार अल्लाह ताला उनको अपनी ईमान में रखे। म्यांमार में जो हो रहा है वो एक ट्रांजिशन है कि एक अथॉरिटेरियन मिलिट्री गवर्नमेंट है और उसके साथ एक ट्रांजिशन है कि एक आप समझ रहे हैं कि एवोल्यूशन का प्रोसेस है कि जमहूरियत की तरफ या बहुत ज़्यादा रिप्रजेंटेटिव गवर्नमेंट की तरफ जा रहे हैं, और जब भी ये ट्रांजिशन होता है उसमें बहुत से मसले होते हैं, और ख़ासकर ऐसा मुल्क जिसने दहाइयां गुजारी हों इस किस्म के हुकूमत में कि जहां पर मिलिट्री का या तो एब्सोल्यूट रूल रहा है या जिसका भी रूल रहा है उन्होंने उसको बहुत ओप्रेसिव किस्म का रखा है हुकूमत, और जब भी ऐसी हुकूमत जो कि इंतहाई जारहाना हो या ऐसी हुकूमत हो जो कि लोगों को दबा के रखती हो या उसको आमिराना हुकूमत हो, उसका सबसे बड़ा नुकसान जो होता है कि जो मुआशरा है वो टूटना फूटना शुरू हो जाता है, उसमें टूट फूट नज़र आती है, और उसके बाद लोग एक दूसरे पर जो है वो पल पड़ते हैं, मुख्तलिफ ग्रुप्स एक दूसरे के साथ लड़ना शुरू कर देते हैं। और यकीनन ये जो ये ट्रांजिशन इतनी स्मूथ नहीं होगी क्योंकि ये एक तरह की पहली ट्रांजिशन है, पहले भी एक दो तजर्बात हो चुके हैं, मगर बहरहाल ये मुस्बत कदम है और हम ये देखेंगे कि म्यांमार जो है उसमें थोड़ा सा अमन अमान होगा, थोड़ी सी तरक्की होगी, और उसके साथ ये कि सबसे बड़ी बात यह है कि जब इंतखाबी हुकूमत बागडोर संभालेगी तो म्यांमार के दरवाजे खोल दिए जाएंगे या खुल जाएंगे, और जितना वो दुनिया की बरादरी में एक दूसरे के साथ रब्त पैदा होगा उतना ही मुमकिन है कि उनकी हुकूमत भी बेहतर हो और जो आवाम है जो राया है वहाँ की उनको भी उसका फायदा पहुँचे। ये जैसे मैंने कहा आसान रास्ता नहीं होगा,
टाइम लगेगा इसमें तब्दीली लाने में, और इन इलेक्शन के क्या असरात पड़ते हैं खुद मुल्क के अंदर और पूरे खिते पर ये वक्त ही बता सकेगा। अभी हम आगे चलते हैं और शाम की सूरत हाल पे हम बात करना चाहेंगे। अमेरिका की तरफ से ये नया बयान आया है कि शाम में जो है अमेरिका तैयार है मज़ीद कार्रवाइयों के लिए या अपना किरदार को वसत देने के लिए, तो ये बताइएगा मुश्ताक अहमद महर साहब कि अगर अमेरिका का ये किरदार जिसके रोल का वो बात कर रहा है तो वो किस किस्म का हो सकता है या होना चाहिए और इसके इम्पैक्ट जो है वो क्या होंगे शाम की खाना
चाहिए। अमेरिका के पास एक ही सलूशन है कि वहाँ पे वो अग्रेसिव मिलिट्री बिल्ट अप करे, इसी के सीरिया जो है वो ऑलरेडी तीन हिस्सों में तकसीम हो चुका है जिसमें कुर्द हैं, सुन्नीज हैं, शियाज हैं, तो ये यूनाइटेड स्टेट्स जो है वो इनडिफरेंट नहीं रह सकता, और यूनाइटेड स्टेट्स ना तो स्टेटस क्वो को बर्दाश्त कर सकता है क्योंकि उन्होंने ऑलरेडी इंटरवीन किया हुआ है, और ये जो इमिग्रेंट्स हैं और ये जो महाजिन का प्रॉब्लम शुरू हो गया है, ये जो डिवीजन शुरू हो गई है और ये जो रशियन आ गए हैं, तो अब इसको फेस करने के लिए एक कोऑर्डिनेटेड स्ट्रेटजी चाहिए जिसमें अमेरिका यूरोपियन यूनियन मिल के फिजिकली मिलिट्री बिल्टअप करें और डिफेंड करें उन सेक्शन को जो उनकी साइड्स पे हैं। डिफिकल्टी ये है कि उनकी साइड पे ज्यादातर इस्लामी जिहाद है जो कि सारी दुनिया के लिए एक अजाब बना हुआ है, तो उसमें से उनको अच्छे लोग ढूंढने पड़ेंगे, और वो जो सुन्नी सेक्शन हैं जो पीसफुल हैं जो एमिनेबल हैं टू डिसिप्लिन उनको आइडेंटिफाई करना पड़ेगा। मैं समझता हूँ कि अब अमेरिका काफी देर हो गई है, जरा लेट हो गए अपनी स्ट्रेटेजी में, लेकिन अमेरिकन जो है अब विड्रॉ नहीं कर सकते, वो उस एरिया में एक दफा फिर इराक की तरह या अफगानिस्तान की तरह मिलिट्री सॉल्यूशन की तरफ जाएंगे।
बहुत शुक्रिया आपका मुश्ताक अहमद महर साहब, आपने टाइम दिया। और फैज़ानुल हक साहब, आपसे मैं आखिरी सवाल करना चाहूँगी, और वो है आज इस वक्त मिस्टर नेतन्याहू जो है कहा जा रहा है उनकी मुलाकात हो रही है सदर ओबामा से, एजेंडा क्या होगा और ये बताइएगा कि इसकी अहमियत क्या है इस मुलाकात की, क्योंकि ईरान के साथ माहिदे के बाद दोनों रहनुमा पहली दफ़ा मिल रहे हैं।
जी, और जैसे आपको मालूम है कि जब ईरान के साथ माहिदा हो रहा था और नेतन्याहू आए थे, उन्होंने आकर कांग्रेस में एक स्पीच भी दी थी जो कि ओबामा के खिलाफ थी और जिसको लोगों ने पसंद नहीं किया, तो बहुत सी टेंशन थी वाशिंगटन और तेल अबीब के दरमियान जो कि अब दूर होती नजर आ रही हैं। असल में जो नेतन्याहू का ये जो दौरा है इसमें जो एक जो टॉपिक डिस्कशन का बहरहाल होगा एजेंडे पे वो होगा सीरिया, यानी कि शाम का, कि वहाँ पर क्या हो रहा है और क्या हो सकता है। अमेरिका में ये रियलाइजेशन हो रही है कि हमें कुछ ना कुछ करना है, ये एक तरह से अच्छी बात भी है और एक तरह से अच्छी बात नहीं भी है। अच्छी बात इस लिहाज से है कि अमेरिका जो है वो वहां पर इस किस्म का वैक्यूम नहीं छोड़ना चाह रहा जिसको कि रशिया भरते, मगर जो अच्छी बात नहीं है वो ये है कि पहले भी अमेरिका बदतरीन जंगों में शामिल हुआ और वो जंगें बढ़ती चली।
बहुत शुक्रिया फैजानुल हक साहब यहाँ पे, सॉरी माजरत के साथ आपको रोकना चाहूँगी, प्रोग्राम का टाइम बिल्कुल ख़त्म हो चुका है। इसके साथ ही शहनाज नफीस को इजाज़त दीजिए, अल्लाह हाफिज़।